नमस्कार। कार्यक्रम उज्यालो संसारमा प्रविधिबाट सहकर्मी नवीन सुवेदीसँगै लक्ष्मी पौडेलको १०१.६बाट प्रसारण हुने यो कार्यक्रम हरेक साताको बिहिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म आउने गर्दछ। कार्यक्रम उज्यालो संसार शिक्षा र शिक्षा जगतका कुराकानी गर्ने कार्यक्रम हो। कार्यक्रम उज्यालो संसारको आजको श्रृङ्खलालाई हामीसँगै सहकार्य गरेको छ नवलप्रासीको गैंडाकोटमा रहेको गैंडाकोट इङ्ग्लिस स्कुलले। कार्यक्रम उज्यालो संसारको आजको श्रृङ्खलामा हामी विद्यार्थी र अहिले चुनिएका जनप्रतिनिधिसँगको अन्तर्क्रिया कार्यक्रमलाई समावेश गर्नेछौ। गैंडाकोट इङ्ग्लिस स्कुलले केही दिन अघि आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमको सम्पादित अंश हामी कार्यक्रममा प्रस्तुत गर्नेछौ। शुरूआतमा लागौ सोही कार्यक्रमको खबरतर्फ। गैंडाकोट नगर कार्यपालिकाका मेयर छत्रराज पौडेलले गैंडाकोट क्षेत्रमा विद्यालयको अवस्था सुधारको आवश्यकता औल्याउनु भएको छ। गैंडाकोट इङ्ग्लिस स्कुलले गरेको अन्तर्क्रिया कार्यक्रममा उहाँले केही विद्यालय मर्ज गर्नै पर्ने अवस्थामा रहेको बताउनुभयो। ती विद्यालय कार्यपालिका बैठकबाट निर्णय गरी मर्जको प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ थियो। अन्तर्क्रिया कार्यक्रममा विद्यार्थीहरूले शिक्षा सुधारका लागि जनप्रतिनिधिको भूमिका र प्रतिबद्धताबारे प्रश्न गरेका थिए। कक्षा 8, 9, र 10 का विद्यार्थीहरूले विशेष गरी शिक्षाप्रति सरकारी नीति र त्यसले पारेको असरबारे प्रश्न गरेका हुन्। कक्षा 10 की समृद्धि भट्टराईले वर्षेनी शिक्षा बजेट घट्दै गएको अवस्थामा स्थानीय तहले कसरी काम गर्न सक्छ भनी प्रश्न गर्नुभयो। जवाफमा मेयर पौडेलले प्रदेश सरकार र केन्द्र सरकारले हस्तक्षेप नगरे स्थानीय स्रोतबाटै शिक्षा सुधार गर्ने जनाउनु भयो।
यो नीतिमा रहेको विभेदको अन्तको लागि कदम चाल्न जरुरी छ। यसको लागि मलाई लाग्छ अहिले जति पनि स्वतन्त्र रूपमा आफूले सञ्चालन गर्नुभएको छ चालक मित्रहरू सोध्नु पर्ने दायित्व भएको छ। यसै गरी सामुदायिक विद्यालयको तहमा सामुदायिक विद्यालयको सन्दर्भमा हामी मेत्र गर्न जरुरी छ। यदि हामीले नयाँ ढङ्गले अथवा कठोरताका साथ हाम्रा कदमहरू चालिएनन् भने हामी पुरानै ढङ्गमा फर्क्यौँ भने हामी परिवर्तनबाट धेरै टाढा रहनेछौँ।
कार्यक्रममा उहाँले निर्वाचनका बेला र निर्वाचन पश्चात गरेका प्रतिबद्धता 5 वर्ष कार्यकालमा पूरा नभए आफू राजनैतिक जीवनबाटै सन्यास लिने घोषणा गर्नुभयो।
5 वर्ष पछाडि यो नगरपालिकाभित्र मत माग्न हिँड्ने सन्दर्भमा यदि कुनै कदम चालिएन भने म राजनीतिक जीवनबाट सन्यास लिनेछु। यस आधारमा कदमहरू अगाडि बढ्नेछन्। यो कदम अगाडि बढ्ने सन्दर्भमा मलाई लाग्छ अफवाहहरू पढ्दैनन् छन्, काँडाहरू पछिनैनन् छन्। त्यस आधारमा हामी अगाडि बढ्यो। केही बाधा अडचनहरू निश्चित आउँछ, त्यो बाधा अडचनहरूको बिचमा यहाँको बौद्धिक जमातले समीक्षा गर्नेछ। त त्यो बौद्धिक जमातको सल्लाह सुझाव त्यो जहिले पनि अपेक्षा गर्दै हुन सक्ने कामहरू नीतिगत आधारमा आएका विषयवस्तुहरू पनि भेदभाव रहित तरिकाले अगाडि बढ्ने प्रत्यक्षका साथ काम अगाडि बढ्नेछन्।
कार्यक्रममा उपमेयर विष्णु कण्डेलले हरेक क्षेत्रका विद्यार्थीहरूको क्षमता वृद्धिका लागि सरकारी र संस्थागत विद्यालयहरूको स्तरोन्नति तथा गुणस्तरीयता वृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो।
जति पनि हाम्रो नगरभित्र विद्यालयहरू छन् ती विद्यालयको पढाइको तौर तरिका यहाँको अत्यन्त फरक मैले पाएँ। वास्तवमा यहाँ जे जसरी गति गरिएको छ ठिक हो। एउटा व्यावहारिक शैलीलाई हेरेर बालबालिकाको आवश्यकतालाई महसुस गरेर यो कार्य यो विद्यालयले गर्ने गरेको छ। शैक्षिक विद्यालयलाई दिने एउटा शैक्षिक गतिविधि नै फरक खालको छ। अहिलेको यो परिवेशमा एउटा विद्यार्थीलाई किताबको झोला भन्दा एउटा विद्यार्थीको हातमा अहिलेको आवश्यकता भनेको ल्यापटपको आवश्यकता हो। विद्यार्थीहरूलाई नैतिक शिक्षाको जरुरत छ। मैले देख्ने गरेको छु हरेक स्कुलहरूमा अहिलेको विद्यार्थीहरू बोर्डिङ स्कुल पढ्ने गरेका विद्यार्थीहरूको पनि नैतिक शिक्षा संस्कारका कुराहरूमा धेरै परिवर्तन आइसकेको छ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै विद्यालयका प्राचार्य हिरालाल अर्यालले विद्यालय बालमैत्री र वातावरण मैत्री हुन पूर्वाधारसँगै शिक्षण पद्धतिमा परिवर्तन आउनुपर्ने बताउनुभयो।
पहिलो कुरा बालमैत्री हुनको लागि संरचना बालमैत्री हुनुपर्छ। दोस्रो कुरा नीति निर्माण, विद्यालयको नीति निर्माणमा बालबालिकाहरूको सहभागिता इन्स्योर गर्नुपर्छ। पोलिसी फर्मेसनमा हामीले हाम्रो विद्यार्थीहरूको ओपिनियन हामीले कलेक्ट गर्छौँ। हामीसँग नगरपालिकामा फर्मल रूपमा दर्ता भएको बाल क्लब छ, हामीसँग स्टुडेन्ट्स काउन्सिलसँग सजेसन बक्स छ, हामीसँग सजेसन रेजिस्टर छ, र हामीसँग हरेक क्लासमा चाहिँ स्टुडेन्ट काउन्सिलका प्रतिनिधि हुनुहुन्छ। स्टुडेन्ट काउन्सिल प्रतिनिधिहरू मार्फत विद्यार्थीहरूले आफ्नो समस्याहरू निर्धारित रूपमा विद्यालयमा राख्नुहुन्छ। हामीले विद्यालयका नीति नियमहरू निर्माण गर्दा ती कुराहरूलाई अत्यन्तै महत्त्वको साथ हेर्छौँ। हाम्रो हरेक ठाउँमा विद्यार्थी दायाँ फर्किँदा पनि सिकाएका कुरा हुन्छ, बायाँ फर्किँदा पनि सिकाएका कुरा हुन्छ। हाम्रो गेटबाट पस्दै गर्दा एउटा बोर्ड हुन्छ, हामीले हरेक दिन अपडेट गर्छौँ। 50 मिटर अगाडि आउँदा अर्को बोर्ड हुन्छ, फेरि 200 मिटर पर जाँदा अर्को बोर्ड हुन्छ। हरेक क्लासरुमहरुमा उहाँहरुका सब्जेक्ट वाइज बोर्डहरु छन्। हामीले केवल किताबमा मात्रै सिकाउँदैनौँ, हामीले पढाउने काम मात्रै गर्दैनौँ, धेरै अरू कामहरू पनि गर्छौँ।
विद्यालयले उत्तीर्ण प्रतिशत मात्रै उच्च नबनाई विद्यार्थीको क्षमता र मूल्याङ्कनमा ध्यान दिनुपर्ने बताउनुभयो। राज्यले निजी र सरकारी विद्यालयप्रति फरक नीति लिँदा क्षमतावान तर निम्न स्तरका विद्यार्थीलाई अन्याय परेको भन्दै उहाँले अब बन्ने नीतिमा जनप्रतिनिधिले विचार पुर्याउनु पर्ने बताउनुभयो। कार्यक्रममा वडा नम्बर 1 का निर्वाचित अध्यक्ष हरिप्रसाद सापकोटा, विद्यालय निरीक्षक ऋषिराम शर्मा, प्याप्सन क्षेत्रीय सहको साध्यक्ष राजेन्द्र पौडेल लगायतले मन्तव्य राख्नु भएको थियो।
दिएर विदेशहरूमा पठाउँछ त्यसैले भने हाम्रो विद्यालयलाई पनि आइएस इन्टरनेसनल स्किल अवार्ड दिएर त्यो अन्तर्राष्ट्रिय जगतमा चिनाउनको लागि धेरै कार्यक्रम ल्याएको छ। त्यसको लागि हामीले सामुदायिक विद्यालयलाई पनि प्रेरणा गरेका छौँ। सामुदायिक विद्यालयहरू ड्रप आउट हुँदै गइरहेको अवस्थामा यो गैनाकोट इङ्ग्लिस स्कुलले अलिकति चासो लिएर अगाडि बढेको छ। सायद हाम्रो नलपरासीमा पाइपलाइनमा रहेको मध्ये आइएससी घोषणाको लागि तयारी अवस्थामा रहेको त्यो विद्यालय हो पहिलो बाल तथा बाथरूम मैत्री विद्यालय।
कार्यक्रममा मेयर उपमेयर सहित हरेक वडाका वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायतबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा स्वागत गरिएको थियो। विद्यालयका शिक्षक कृष्ण नेपालको स्वागत मन्तव्य रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमाया पन्थीको अध्यक्षता रहेको थियो भने सहप्राचार्य धर्मराज पोखरेलको सहजीकरण रहेको थियो। प्रिय आफन्त, प्रस्तुत गर्यौं गैंडाकोट इङ्ग्लिस स्कुलले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा मेयर, उपमेयर तथा जनप्रतिनिधिहरूले गरेका प्रतिबद्धताका कुराको। अब कार्यक्रममा भने अन्तर्क्रिया कार्यक्रमको सम्पादित अंश प्रसारण गर्दैछौ। विद्यार्थीहरूले जनप्रतिनिधिहरूलाई निर्धक्कसँग प्रश्न सोधेका छन्, जवाफ मागेका छन्। लागौं सो अन्तर्क्रियातर्फ।
मेरो नाम अर्चना राठो, म यस विद्यालयको कक्षा 8 पढ्ने विद्यार्थी हुँ। अहिलेको हाम्रो देशको यस वर्तमान संविधान अनुसार हाम्रो देशको स्थानीय संरचनाको योजनाहरू कस्ता छन् त, कस्ता कस्ता सुविधा छन्, यसलाई प्रष्ट रूपमा बताइदिनु हुन हार्दिक अनुरोध गर्दछु।
धन्यवाद बहिनी अर्चना। तपाईँ कक्षा 8 पढ्ने विद्यार्थी भएर पनि अत्यन्त महत्त्वपूर्ण विषय सोध्नुभएको छ, विकास तहमा सुन्नुभएको छ। अहिलेकै सन्दर्भमा स्थानीय तहको अधिकारको विषयमा शिक्षा स्वास्थ्य विकास निर्माणका लगायतका कामहरू स्थानीय तहमा हुने परिकल्पना राज्यले गरेको छ र स्थानीय तहमा हुने परिकल्पनाको आधारमा अहिले व्यक्तिगत तहमा कानुनी प्रक्रिया स्पष्टता मन्त्री परिषदले पारित गरेर पठाइएको सन्दर्भमा हामीलाई लाग्छ शिक्षा स्वास्थ्य सम्बन्धी विशेष यी योजनाहरू स्थानीय तहमा हुनेछन् र विकासमूलका कार्य पनि हुनेछन्। हामी योजनाबद्ध तरिकाले अगाडि बढाउनेछौँ। योजनाबद्ध तरिकाले गराउने सन्दर्भमा 5 वर्ष क्यालेन्डरको रूपमा हाम्रा योजनाहरू अगाडि बढ्नेछन् र वार्षिक 5 वर्ष प्लानिङको आधारमा गर्न सकिनेहरूलाई गर्दै जानेछौँ। दीर्घकालीन योजनाहरू 10 वर्ष पनि हुन सक्छ, त्यस 15 वर्ष पनि हुन्छन्। त्यसको लागि योजनाहरूको सुरुवात हाम्रै कार्यकालमा गर्नेछौँ। मैले केही प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
महिला भएको कारणले पहिलै सोध्नुभयो भन्ने मलाई लागिरहेको थियो। धन्यवाद निहारीका बहिनीलाई अत्यन्त सान्दर्भिक प्रश्नको लागि। लामो समयपछि एउटा हामीले जननिर्वाचित प्राप्त गरेका छौँ, त्यसमा पनि संविधानमै व्यवस्था भए अनुरूप अहिले धेरै निर्वाचित महिलाहरू हुनुहुन्छ। हरेक वडावडामा पनि महिला हुनुहुन्छ, तर नगरको हकमा पनि नगरको उपप्रमुख रूपमा म यहाँहरू समक्ष उपस्थित छु। अहिलेको अवस्थामा धेरै महिलालाई अगाडि बढाउनको निमित्त अत्यन्त धेरै कामहरू गर्नुपर्ने बाँकी छ। सामाजिक क्षेत्रमा अग्रसरता महिलामा त्यति हामीले पर्याप्त रूपमा पाउन सकेका छैनौँ। महिलाहरूको सबभन्दा पहिला नेतृत्व विकासका कामहरूलाई अगाडि बढाउनु पर्नेछ। नेतृत्व विकासका कामहरूलाई अगाडि बढाउँदै गर्दाखेरि महिलाहरूको सामाजिक क्षेत्रमा सहभागिता बढ्ने मलाई त्यो विश्वास लागेको छ। त्यो नेतृत्व विकास, क्षमता विकास र अर्को पाटो भनेको महिलालाई आर्थिक सम्पन्नतापूर्ण बनाउनु पर्ने पनि आवश्यकता छ। अहिले हेर्ने हो भने महिलाहरू एउटा आफ्नो घरलाई सुन्दर मन्दिर बनाउनुहुन्छ, तर त्यही आफै बस्ने घरमा आफ्नो अधिकार अहिले प्राप्त छैन। साँच्चै भन्यो भने कानुनी रूपमा जहाँ महिला बस्दै हुनुहुन्छ त्यो घर आफ्नो अधिकारभन्दा बाहिर छ। तसर्थ अधिकार सम्पन्न बनाउन आर्थिक पाटोमा महिलालाई क्षमताको विकास गराउनका निमित्त आर्थिक सम्पन्न गराउनका निमित्त पनि आवश्यक छ। भोलिका दिनमा संयुक्त लालपूर्जाको नीति सरकारले जुन अगाडि बढाइसकेको छ त्यो भोलिका दिनमा हामीले पनि यहाँ लागू गर्नेछौँ। सम्पत्तिमाथिको अधिकार यदि महिलामा भएन भने महिलाहरूमा अलिकति हीनता बोध हुन्छ, आफूलाई कमजोर ठान्नुहुन्छ, आफूले गर्न खोजेका कार्यहरू ढुक्कका साथ गर्न सक्नुहुन्न। तसर्थ आर्थिक पाटोमा पनि महिलालाई सम्पन्न गराउनु पर्ने हाम्रो योजना छ। नेतृत्व विकास, क्षमता विकास र सिपमूलक धेरै महिलाहरू अनपढ महिलाहरू पनि हुनुहुन्छ, उहाँको आय आर्जनका निमित्त सिपमूलक तालिमहरू विभिन्न खालका तालिमहरू हुन सक्छन्। यस्ता तालिमहरूलाई पनि अगाडि ल्याएर महिलाहरूलाई एउटा विकासको मूलधारमा ल्याउनेका लागि म प्रतिबद्ध रहनेछु।
धन्यवाद।
मेरो नाम वन्दना पराजुली हो, कक्षा आठमा अध्ययनरत छात्रा हो। स्थानीय तहको शैक्षिक क्षेत्रमा द्रुत गतिमा विकास एवं विस्तार गर्नका लागि के कस्ता नीति कार्यक्रम तथा योजनाहरूलाई अगाडि बढाउँदा हामी जस्ता धेरैभन्दा धेरै विद्यार्थीहरू लाभान्वित हुन सक्छ, यस सम्बन्धमा यहाँको के विचारहरू छ त?
धन्यवाद बहिनी वन्दना। कतिपय सन्दर्भमा नीतिगत तहमा अधिकारहरू स्थानीय तहमा प्रत्यादन हुने विषयवस्तु आइसकेका छन्, तर स्पष्टताका साथ हामीले गर्नपर्ने सन्दर्भमा केही कुराहरू यहाँको शिक्षा नीति लगभग नीतिगत आधारमा राज्यले एउटै गराए पनि दुई ढङ्ग गरिएको छ। हामी संस्थागत र सामुदायिक विद्यालयको तहमा अगाडि बढिरहेका छौँ। संस्थागत विद्यालय र सामुदायिक विद्यालयहरूको बिचमा कतिपय संस्थागत विद्यालयहरू अत्यन्त राम्रो तरिकाले सञ्चालन भइरहेका छन् भने कतिपय संस्थागत विद्यालयहरू संस्थागत विद्यालयको नाममा मात्र रहेर गाई मात्रै कुदाएर अध्ययन मात्रै चाहिँ हामीले देखेको छैन। त्यस आधारमा ती संस्थागत विद्यालयको बिचमा एउटा अन्तर्क्रिया आयोजना गरेर हामीले पाएको अधिकार अथवा स्थानीय तहमा आएको अधिकारलाई प्रयोग गर्दै तिनीहरूलाई एकै ढङ्गले अगाडि बढाउने सन्दर्भमा संस्थागत विद्यालयहरूको तहमा काम अगाडि बढाइरहेछ भने सामुदायिक विद्यालयको तहमा कतिपय विद्यालयहरू मर्ज गर्नुपर्ने अवस्था छ भने पनि त्यसलाई मर्ज गरेर पनि मर्जको आधारमा मर्ज गरेर पनि अत्यन्त राम्रो आधारमा ती विद्यालयहरूलाई सबैले पढ्न सकुन् सबैले पढ्न पाउनुहुने भावनाका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। धन्यवाद।
इन्डियाको स्कुलमा नबालिग पब्लिक स्कुलमा भिजिटमा जाँदा त्यहाँको संस्थागत विद्यालयहरू कसरी चल्छन् भनेर मैले त्यहाँ केही छिन अन्तर्क्रिया गरेको थिएँ र त्यहाँको प्रिन्सिपल सरले एउटा राम्रो कुरा भन्नुभएको थियो, सम्भवतः यो चाहिँ हाम्रो नीति निर्माणमा यो एउटा पथपद पनि हुनसक्छ। त्यहाँ इन्डियामा के गर्दो रहेछ भन्दा यस्तो संस्थागत विद्यालयहरूलाई संस्थागत विद्यालयले आफ्नो संरचना निर्माणको लागि भएका केही सार्वजनिक जग्गाहरू एकदम भनौँ न बाहिर लिने भन्दा केही सस्तो रेटमा चाहिँ स्कुललाई स्कुलकै नाममा किन्नुपर्ने बाध्यता रहेछ। त्यो बापत संस्थागत विद्यालयहरूले गरिब विद्यार्थीहरू त्यो सरकारले 25% तोक्दो रहेछ, 25% विद्यार्थी चाहिँ फ्री पढाइदिनु। त्यसले गर्दाखेरि अत्यन्तै आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरू पनि संस्थागत विद्यालयमा पढिरहेको अवस्था यहाँ अहिले हामीलाई जिल्ला शिक्षाले 10% छात्रवृत्तिको लागि चाहिँ हामीलाई निर्दिन्छ। सम्भवतः हामी अहिले 10%भन्दा बढी दिइरहेका छौँ। तर मैले यो नलुकाइकन भन्दा ओपन सिक्रेट के हो भने हाम्रो संस्थागत विद्यालयहरूले अहिले छात्रवृत्ति सार्वजनिक रूपमा कसैले पनि देखाउन सक्नुहुन्न, मैले च्यालेन्ज नै गरेर भन्छु। किन भन्दा भर्नाको बेलामा कसरी कसलाई छुट सक्नेले छुट पाएको अवस्था अहिले संस्थागत विद्यालयहरूमा छ र हामीले गैडा पनि इङ्ग्लिस स्कुलमा अहिले सार्वजनिक रूपमा के बनाएको छौँ भन्दा हामीले त्यो स्कलरसिप सार्वजनिक गर्नेछौँ र तुरन्तै गर्छौँ के आधारमा कस कसले छात्रवृत्ति पाउनु भएको छ। र यो छात्रवृत्तिलाई मात्रै अलिकति व्यवस्थित गर्न सक्यो भने नगरभित्र रहेका थुप्रै यस्ता कमजोर आर्थिक अवस्था पढ्नै नसक्ने विद्यार्थीहरूले पढ्न सक्ने वातावरण पाउँछ।
उपस्थित सम्पूर्णमा म सरोज भट्टराईको नमन टक्राउन चाहन्छु। मेरो प्रश्न मेयरज्यूसँग हो, गैडाकोट नगरपालिकाभित्र गैडाकोट इङ्ग्लिस स्कुल मात्रै बालमैत्री तथा वातावरण मैत्री देखिन्छ, तर अन्य विद्यालयलाई बालमैत्री तथा वातावरण मैत्री बनाउन हजुरको के भूमिका रहनु छ?
धन्यवाद भाइ सरोज भट्टराई। राज्यले नै नीतिगत आधार भइसकेको छ सम्पूर्ण शैक्षिक संस्थाहरू अथवा स्वास्थ्य संस्थाहरू वातावरण मैत्री बाल मैत्रीको साथ साथै अपाङ्ग मित्र हुनुपर्छ भन्ने मान्यताका साथ राज्यले गरिसकेको जुन कानुन छ आजसम्मको दृष्टिकोण हेर्ने भने हामीसँग अनुगमन हुन सकेन, राम्रोसँग त्यसलाई कार्यान्वयन गर्न सकेनौँ। त्यस आधारमा भोलिका दिनमा हामीमा अधिकार प्रत्यादन भइसके पश्चात सम्पूर्ण विद्यालयहरूलाई नीतिगत आधार नै एकरूपता ल्याएर त्यसको अनुगमन निरीक्षणको आधारमा ती विद्यालय सम्पूर्ण विद्यालयलाई बाल मैत्र वातावरण मैत्री विद्यालयको रूपमा र अपाङ्ग मध्य विद्यालयको रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
सबैलाई नमस्कार, मेरो नाम सचिन छेत्री, म कक्षा आठमा पढ्छु। म तपाईँहरूलाई एउटा टिकेचार गरेर देखाउन गइरहेको छु।
तपाईँहरू त निर्वाचनमा निर्वाचित हुनुभयो, यदि तपाईँहरूले निर्वाचनमा निर्वाचित हुनुभयो भएछ तपाईँहरूले गाउँको लागि केही विकास गर्नु भएन भने तपाईँको जनताले तपाईँलाई यो गाउँबाट लखट्ने छन्। कृपया ख्याल गर्नुहोला।
यही समयमा तपाईँहरूलाई मैले एउटा जिज्ञासा पुग्न गइरहेको छु। यो क्वेसन रहेको छ उपमेयरले, गणागत नगरपालिकाभित्र देखिएका विभिन्न समस्याहरू मध्ये नारायणी नदीको किनारमा सेल्फी खिच्दै गर्दा धेरै युवा युवतीहरू ज्यान गुमाउनु हो। यहाँ वर्षेनी धेरै युवा युवतीहरूले आफ्नो ज्यान गुमाएका छन्। अस्ति भर्खर हामी जस्तै दुईजना युवाहरूले आफ्नो ज्यान गुमाएका छन्। तपाईँले यो घटना फेरि पनि नदोहोरियोस् भनेर यो घटना समाधान गर्न के सोच गर्नुभएको छ?
क्यालिकेसनको लागि पनि धेरै धेरै धन्यवाद भाइको। प्रश्न अत्यन्त संवेदनशील प्रश्न छ। भेडाकोट वडा नम्बर 1 अन्तर्गत त्यो ब्रिटिस क्याम्पको साइडमा त्यो ठाउँ एउटा खतरा ठाउँ छ, जसले हाम्रा धेरै बाबुहरूको ज्यान लिइसक्यो। पोहोर साल पनि घटना घटेको थियो, तर अहिले पनि दुईजना बाबुहरू त्यहीँ पौडी खेल्ने र सेल्फी खिच्ने गर्दै गर्दाखेरि दुईजना बाबुहरूको ज्यान गएको छ। र हामीलाई लागेको छ त्यहाँ चाहिँ त्यो ठाउँ अत्यन्त खतरा ठाउँ रह्यो, र त्यसलाई भोलि बिहान हामी अबका दिनमा पनि त्यो घटना नदोहोरियोस् भन्नका लागि हामीले त्यो खतरा ठाउँ भनेर निर्देशित गर्नेछौँ। र त्यसको लागि चाहिँ एउटा होर्डिङ बोर्ड, त्यहाँ दुईवटा होर्डिङ बोर्ड सबैलाई चेतना हुने खालको, र यो ठाउँ चाहिँ खतरा ठाउँ हो भन्ने कुरा सबैले त्यहाँ पुग्ने बित्तिकै देख्नका लागि दुईवटा होर्डिङ बोर्ड, त्यो जानकारी गराउने खालको होर्डिङ बोर्डको व्यवस्था हामीले गरेका छौँ, ताकि भोलिका दिनमा फेरि यो घटना हामीले बेहोर्न नपरोस् भन्नका लागि।
नमस्कार सबैलाई, मेरो नाम राजीव अग्ले हो। मेरो प्रश्न मेयर सरसँग छ। विजय खबर पत्रिकामा प्रकाशित तपाईँको अन्तर्वार्तामा तपाईँले कालीगण्डकीको पानी गढेकोटको लगानी खाने उत्खनन गर्ने दिवाल गएर निकाल्ने काम वातावरणलाई मूल्याङ्कन गरेर अगाडि बढ्ने जस्ता विषय छलफल गर्नुभएको थियो, तर तपाईँले शिक्षाकामा एक शब्द पनि बोल्नु भएको थिएन। शिक्षा जस्तो महत्त्वपूर्ण विषयलाई यहाँले बोल्दिन पार्नु खोज्नुभएको त होइन?
धन्यवाद भाइ राजीवनले, तपाईँले अत्यन्त महत्त्वपूर्ण प्रश्न सोध्नुभयो। मलाई लाग्छ कतिपय सन्दर्भमा पत्रिकाको बिचमा उभिरहँदा प्रश्नोत्तर सन्दर्भमा पत्रकार जीवन जे जे सोध्नु त्यसै उत्तर दिनुपर्ने परिस्थिति। मलाई लाग्छ मैले पत्रकारले सोध्नुभयो कालीगण्डकको पानी गण्डकोटको लगानी अनि विकिबाजुको यहाँ पात्र प्रभाव खुलेको आधारमा निकाल्ने खाने उत्खनन कुराहरू गरे, तर उहाँले सोध्नु भएको भएदेखि शिक्षामा के गर्नुहुन्छ अथवा वार्ड नम्बर 18 वार्ड नम्बर 3 विभिन्न खण्ड खण्डमा बसोबास गर्नुभएका मान्छेहरूलाई तपाईँको भावी योजना के छ भनेर सोध्नु भएको भए मैले के भन्थे भने स्पष्ट रूपमा कानुनी तहमा बस्ती स्थानान्तरणको अधिकार आयो भने वार्ड नम्बर 18 रहेको बस्तीलाई के गर्नेछु भनेर भन्थे। अनि त्यसको योजना लगानी कहाँबाट आउनेछ भन्दा खानी उत्खनन र कालीगण्डकीको विद्युतीकरणबाट आएको पैसाले त्यो व्यवस्थापन गर्नेछु भन्थे। अनि त्यसै गरी शिक्षामा के गर्नुहुन्छ भन्दा नीतिगत आधारमा शारीरिक छलफल गर्नेछ अनि व्यवस्थापनको आधारमा अगाडि बढाइनेछ भनेर भन्थे। त्यसलाई यसको लागि म चाहिँ अपराधी के छु भने पत्रकार मित्र नसोधेको हुँदा त्यो नभनेको जानकारी हुन्छ।
विजय एफएमबाट प्रतिनिधि आउनु भएको छ लक्ष्मी पौडेल।
धेरै धेरै धन्यवाद मेयर ज्यूलाई। जानकारी के गराउन चाहन्छु भने पत्रकारले प्रश्न सोधेन मैले जवाफ दिइनँ, मलाई लाग्छ यो जिम्मेवार जवाफ चाहिँ होइन। प्रश्न कसरी त्यो कुरा आयो भने निर्वाचन हुनुभन्दा अगाडि उहाँले सबैभन्दा जोड दिएको कुरा थियो कालीगण्डकीको पानी गैँडाकोटको लगानी म गर्छु भन्नुभएको थियो, गर्नुहुन्छ कि नाइ भन्ने प्रश्न पत्रकारको थियो। अब के गर्नुहुन्छ भन्ने प्रश्नमा यो बाहेक मैले यो यो गर्नुपर्ने पनि छन् भनेर सायद जोड्न सक्नुहुन्थ्यो होला, मैले यसरी पनि भन्न चाहेँ। उहाँले बिचमा यो बाहेक तपाईँले सोधेका बाहेकका पनि कुराहरू छन्, धेरै कुरा छ। तपाईँले अन्त्यमा के भन्न चाहनुहुन्छ भन्दै गर्दा त्यो हामीले केही छुट्याएको छ कि हामीले सोध्न बिर्सेका कुराहरू हुन् कि भन्ने कुराहरू पनि, यो कुरालाई पत्रकारलाई सोधेन अथवा जवाब आएन भन्ने कुरालाई विद्यार्थीको प्रश्नलाई म एकदमै जायज ठान्छु र म यो पनि जायज ठान्छु। होला सम्भवतः शिक्षाको कुरालाई हामीले छुट्टै इन्डिकेट किन गरेर फेरि भोलि बिहान शिक्षा भन्दा बित्तिकै फेरि अर्को कुरा किन आएन अर्को कुरा किन आएन त्यस्ता छुट्टै विषयगत रूपमा सोधिनुपर्ने प्रश्नहरू थुप्रै छुट्छन्। फेरि पत्रकारिताको एउटा नियम के हुन्छ भन्दा कति शब्दभित्र पारिने कति प्रश्नभित्र पारिने कति अङ्कमा त्यो भए अन्तर्वार्तालाई प्रकाशित गर्न मिल्ने प्रसारण गर्न मिल्ने भन्ने कुराहरूले गर्दा पनि बाँधिएको हो, म स्वीकार्दछु त्यसका लागि र धन्यवाद। यसको जवाफ पनि मैले दिन पाएँ तर त्यो नियोजित रूपमा पत्रकारले नसोधेर नै जवाफ नआएको चाहिँ नहोला यसरी
मलाई हाम्रो प्राचार्य किराल अर्याल जीले भन्दा के सुनेकी थिएँ भने जब बेलायतका प्रधानमन्त्री एक पत्रकारले सोचे कि यदि तपाईँले आर्थिक लगानी गर्नुभयो भने तपाईँका प्राथमिकता 3 क्षेत्र के हुनेछन्, उहाँको उत्तर थियो पहिलो क्षेत्र शिक्षा, दोस्रो क्षेत्र शिक्षा र तेस्रो क्षेत्र पनि शिक्षा। तर नेपाल सरकारले वर्षे शिक्षा क्षेत्रमा चाहिँ बजेट घटाउँदै आएको छ, यसका लागि हजुरहरूको सामु एउटा तथ्याङ्क प्रस्तुत गर्ने अनुमति चाहन्छु। शिक्षा क्षेत्रमा छुट्याइएको भन्दै आर्थिक वर्ष 64-65 सालमा नेपाल सरकारले 16.8% बजेट छुट्याएको थियो भने 67-68 सालमा 17.11% बजेट छुट्याएको थियो। आर्थिक वर्ष 73-74 11.6% बजेटका साथसाथै यसै घटाएर 74-75 आर्थिक वर्षमा 9.91% धारेको छ। मेरो प्रश्न मिहानजीलाई के छ भने के तपाईँ नेपाल सरकारले छुट्याएको यही आर्थिक बजेटमा सन्तुष्ट रहनुहुन्छ वा अन्य कुनै आर्थिक विकासका स्रोत र साधन खोजेर शिक्षाको गुणस्तरलाई बढाउनुहुनेछ?
धन्यवाद। जुनसुकै राष्ट्रको पनि विकासको मेरुदण्ड भनेको शिक्षा, जहाँ जुन राष्ट्रमा राम्रोसँग शैक्षिक वृद्धि हुन सक्दैन अथवा शिक्षामा कुनै जुनसुकै राष्ट्र अगाडि बढ्न सक्दैन त्यो राष्ट्रको विकास र समृद्धि भएको हामी पाइरहेका छैनौँ। यस अर्थमा नेपाल सरकार राष्ट्रमा दृष्टिकोण त पुऱ्याएकै हो। नेपाल सरकार दृष्टिकोण पुर्याउन सकेन, त्यस आधारमा आज शिक्षाबाट हामी धेरै वञ्चित भयौँ र अहिले हामी त कति कति मध्यभागमा, नेपालको मध्यभागमा रहेको अवस्थामा हामी शैक्षिक स्तरले अझ माथि उठेको भन्नुपर्ने पनि अवस्था छ। हामी अत्यन्त सुदूरपश्चिम र दक्षिणको बेलतर्फ पुग्यो भने स्थिति अत्यन्त दर्दनाक भइरहेको छ। यस आधारमा अहिले नेपाल सरकारले छुट्याएको बजेटमा हामी सन्तुष्ट हुने विषय नै हुनै सक्दैन। यस आधारमा यदि स्थानीय तहमा सम्पूर्ण अधिकारहरू प्रत्यार भएको सन्दर्भमा हाम्रो आन्तरिक स्रोतबाट आन्तरिक स्रोतलाई परिचालन गरेर सकेसम्म शिक्षा क्षेत्रलाई अगाडि बढाउने सन्दर्भमा नगरपालिका तर्फबाट कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्छु। हस्
सरकार, यसमा थोरै कमी मैले अस्ति मात्र पत्रिकामा के पढेको थिएँ, 9.91% शिक्षाको बजेट छुट्यायो, त्यसको 86% चाहिँ शिक्षाको तलमा जाँदो रहेछ स्थानीय निकायमा, होइन अन्त 14% प्रशासनिक खर्चमा जान्छ भनेपछि लगानी इन्फ्रास्ट्रक्चर लगानी जिरो। अब यस्तो अवस्थामा नगरपालिकाले के कस्तो कार्यक्रम बनाउँछ भनेर सोध्नु भएको छ। सम्भवतः नगरपालिकाले जस्तै मेयरज्यूले भन्नुभएको छ शिक्षा पनि हाम्रो प्राथमिकता होइन र एउटा इन्टरभ्यूमा सबै कुरा उहाँहरूले भन्नुहुन्छ भनेर हामीले आशा गर्छौँ कि अलि मिल्दैन जस्तो लाग्छ मलाई। अब यस्तो अवस्थामा आन्तरिक स्रोतहरूबाट पनि जुन गर्छौँ भनेर प्रतिबद्धता गर्नुभएको छ, यसको लागि जोरदार तारिफ भेट्ने।
म कृष्ण प्रसाद कोइराला, यस गैँडाकोट इङ्ग्लिस स्कुल शिक्षक सङ्घको सदस्य। आजभन्दा 2-3 वर्ष अगाडि बेलायतमा स्थापित एउटा राम्रो जागिर खाइरहेको अवस्थामा त्यो जागिरलाई चटक्क छोडेर यहाँको एउटा दुर्गम स्थानको मानव बेलायतको लागि हामी अत्यन्त दुर्गममा छौँ र यहाँको विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय बजारमा बिकाउन सक्छु भन्ने एउटा उद्देश्य लिएर यहाँ आएर यो एउटा सीता दिदीको एउटा सानो जग्गामा आफू भाडामा बसेर विद्यार्थीले जति दिन्छन् त्यो उठाएको फीबाट एउटा योजना बनाएर आज वातावरण मैत्री, बाल मैत्री र अन्तर्राष्ट्रिय बजारमा बिक्न सक्छन् हाम्रा विद्यार्थीहरू भन्ने एउटा अदम्य साहस लिएर हाम्रो हिरालाल अर्याल बिना कोइराला आउनुभएको छ र सायद उहाँहरूको उद्देश्यले पूर्णता बेला जस्तो हामीले यो देखेका छौँ। अहिले तपाईँहरू जननिर्वाचित हुनुभएको छ र तपाईँलाई सम्पूर्ण अधिकार नै अब यो उसले दिनेछ र शिक्षामा जसरी एउटा उहाँले उद्देश्य लिनुभयो त्यसरी नै तपाईँलाई अधिकार पनि छ र तपाईँले उठाउन पनि सक्नुहुन्छ, साधन स्रोत तपाईँहरूको हातमा छ भने यो गैँडाकोट नगरपालिकाभित्रका सम्पूर्ण विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय बजारमा बिकाउन सक्ने क्षमतावान बनाउने उद्देश्य तपाईँहरूले लिनुहुन्छ कि लिनुहुन्न, साधन पनि छ स्रोत छ त्यसलाई कति परिचालन गर्न सक्नुहुन्छ कसरी गर्नुहुन्छ?
यो मुलुकमा सम्पूर्ण तहले साधन स्रोत अत्यन्त रहँदै पनि राज्य सञ्चालनमा हामी कमजोर भयौँ अथवा राज्य सञ्चालनहरूले बिगारे जसको कारणले गर्दा पुग्यौँ। अहिले मैले यसरी भन्नुहुँदा पनि स्थानीय तहमा अधिकार प्रचार भएको सन्दर्भमा यदि प्रदेशबाट र केन्द्र सरकारबाट कुनै अङ्कुश लागेन भने, प्रदेश सरकार र केन्द्र सरकारबाट कुनै अङ्कुश लागेन भने मलाई लाग्छ म सबै साथीको बिचमा कमिटर प्रतिबद्धता के व्यक्त गर्न चाहन्छु भने हामीले पाएको अधिकारलाई भरपूर प्रयोग गर्न जरुरी छ। अब हामीसँग रहेका खानीहरू माटोभित्र राख्नु जरुरी छैन, अब हामीसँग भएको जलस्रोतलाई त्यसै खेल राख्ने अवस्था छैन, हामी नीतिगत आधार निर्णय गरेर अगाडि बढ्नु जरुरी छ। मसँग पारम्परिक कतिपय सन्दर्भमा हाम्रो जीवन जाने यिनीहरू सदस्य साथी पटक पटक परिवर्तन भएको छ उहाँले मलाई लाग्छ उहाँहरू त्यस्तै तरिकाले विदेशमा रहनुभएको धेरै साथीहरू भनिरहेको हामीसँग अत्यन्त नारायणिक किदान तटीय क्षेत्र छ, त्यो तटीय क्षेत्रमा प्रत्यक्ष रूपमा अगाडि बढाउन सक्ने प्रस्तुत सम्भावनाहरू छन्। तपाईँले कानुनी तरिकामा अत्यन्त गहिरोसँग अध्ययन गर्नुहोस् र यदि त्यस्तो आवश्यकता पर्यो भने हामी यिनीहरूको टोली आएर त्यो क्षेत्रमा हामी के गर्न सक्छौँ त्यो आधारमा हामीलाई पनि अवसर दिने अवसर दिनु हुनको लागि अनुरोध गर्छु भनेर बारम्बार भन्नुभएको छ। मैले भन्छु यदि अधिकार सम्पन्न तरिकाले धेरै अधिकार अस्तित्वमा आयो भने हामी खुल्ला तरिकाले अर्काले लगानी गरिरहेको लगानीलाई यहाँ भित्र किन्नले यहाँ रोजगार परेका मान्छेहरू अहिले मान्छे एउटा सञ्चारको आधारमा मान्छे अन्तर्राष्ट्रियकरण भएको छ भने कामको आधारमा अन्तर्राष्ट्रियकरण किन नहुने? अहिले विश्व दुरी कमन बजार मान्यतामा विश्व बढिरहेको छ भने हामी हाम्रो सिप क्षमता कौशलतालाई अन्तर्राष्ट्रियकरण गर्न जरुरी छ। त्यस आधारमा हामीले पाएको अधिकारलाई भर मजबुत तरिकाले प्रयोग गर्न जरुरी छ। जसको क्षमता छ उसले विकास गर्न सकोस् र समृद्ध समाज बनाउन सकोस् भन्ने आधारमा हाम्रा कदमहरू अगाडि बढ्नेछन्।
जस्तै मैले योभन्दा अगाडि मेरो रिपोर्टमा के भने भन्दा हामीले 3 गरिब विद्यार्थी पढाएका छौँ, त्यसमध्येको 1 धारापानीमा घरै छैन, सन्तोष कुमारलाई हामीले टोटल 3 पढाएका छौँ। भोलि सन्तोष कुमार गैंडाकोट इङ्ग्लिस स्कुलमा पढेको कारणले स्कलरसिपबाट वञ्चित हुनु कति जाहेज हुन्छ? यो हामीमाथि किन यसरी अन्याय गरेको छ सरकारले? अब हजुरहरू के भन्नु, अधिकार सम्पन्न हुनु भने यसको कुराप्रति हजुरहरूको के धारणा रहन्छ?
प्रश्नका लागि धन्यवाद। प्रश्न अत्यन्त सान्दर्भिक छ। यो विभेद सँगसँगै एउटा आरक्षण कोटाहरू पनि यहाँ हामीले सुन्नमा पाएका छौँ, त्यो पनि विभेदकारी हो भन्ने मलाई लाग्छ। अत्यन्त लगनशील विद्यार्थी, उत्कृष्ट विद्यार्थी, धेरै मार्क्स ल्याएर पढेको विद्यार्थी र एउटा आरक्षण कोटा जुन जातीयताको आधारमा पनि कोटा छुट्याइएको हुन्छ, यसरी चाहिँ त्यो विभेद हुन हुँदैन भन्ने हामीलाई लाग्छ। तर अघि नै मेयरले पनि भनिसक्नु भएको छ, जस्तो हामीले बनाउने यो गैंडाकोट नगरपालिकाभित्र शिक्षाको क्षेत्रमा हामीले नीति नियमहरू निर्माण गर्दै गर्दाखेरि यदि राज्यले कुनै प्रकारको त्यस्तो प्रतिबन्ध हामीमा लगाएन, अप्ठ्यारो परिस्थिति सिर्जना हुन सकेन र हामीले आफ्नो हिसाबले चाहिँ अगाडि बढ्न सक्यौँ भने यस्ता विभेदकारी नीतिहरूको अन्त्य हुनुपर्दछ भन्ने मलाई लाग्छ। विभेदकारी नीति अन्त्य नै हुनुपर्दछ। जसको क्षमता छ, जसको खुबी छ, त्यो खुबी र क्षमताको आधारमा उसले प्रतिनिधित्व गर्न पाउनुपर्छ। यो नीति निर्माण गराउँदै गर्दा, नीति निर्माण सम्पन्न गर्दै गर्दा भोलि शिक्षाको क्षेत्रमा हामीले बनाउने नीतिहरू नियमहरू शिक्षाविदहरू यहाँ हुनुहुन्छ, हामी सबै सर्वसम्पन्न छौँ, सबैमा हामी विज्ञ छौँ भन्ने होइन। यहाँहरूको सल्लाह र सुझावका साथ हामीले बनाउने नीति निर्माणहरूमा यहाँहरूको सहयोग पनि रहनेछ।
प्रिय आफन्त, विद्यार्थीहरूको क्षमता अनि जनप्रतिनिधिहरूको जवाब यहाँलाई कस्तो लाग्यो? कार्यक्रम उज्यालो संसारमा हामीले समावेश गरेको विषयवस्तुले यहाँको शिक्षा क्षेत्रमा पार्ने प्रभावलाई कसरी लिनुहुन्छ? आफ्नो प्रतिक्रिया हामीलाई टिपाउन नबिर्सनुहोला। आजका लागि भने कार्यक्रम उज्यालो संसारको निर्धारित समय सकिएको छ। प्रविधिबाट साथ दिने सहकर्मी नवीन सुवेदीलाई धन्यवाद। कार्यक्रमका लागि हामीसँगै सहकार्य गर्ने गैंडाकोट इङ्ग्लिस स्कुललाई धेरै धेरै आभार, अनि सुनेर साथ दिनुहुने तपाईँलाई त विशेष धन्यवाद। अनि धन्यवाद ससाना भाइ बहिनी, शिक्षक, अभिभावक र शिक्षा क्षेत्रसँग जोडिनुभएका सबै संघ संस्थालाई। आगामी दिनमा पनि तपाईँहरूसँग सहकार्य गर्न सकियोस्। आजको अङ्कबाट लक्ष्मी पौडेल बिदा हुन्छु। नमस्कार।